आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
मित्र, आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। साथै प्रभु येशू ख्रीष्टको मधुर नाममा जय मसीह पनि। आउनुहोस् हामी छोटो प्रार्थना गरौं र वचन अध्ययनमा प्रवेश गरौं। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा बडो आशा लिएर आएका छौं। प्रभु, हाम्रो भोका हृदयलाई, प्यासी आत्मालाई आफ्नो वचनद्वारा तृप्त गराउनुहोस्, सन्तुष्ट गराउनुहोस्। प्रत्येकलाई आफ्नो वचनद्वारा आशिष दिनुहोस्, ताकि आज हामी तपाईँको वचनबाट केही महान कुरा सिक्न सकौं। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन इजिकेल 14 अध्यायदेखि 16 अध्यायबाट देख्न गइरहेका छौं। मित्र, 14 अध्यायलाई दुई मुख्य विभाजनहरूमा विभाजन गरिएको छ। पहिलो हो बुढा प्रधानहरूको प्रतिमा पूजाको विरुद्ध अगमबाडी, दोस्रो यरुसलेमको विध्वंसको निषेधता। दुवै खण्ड यो कथनसँग सुरु हुँदछ, जुन पद 2 र 12 पद हो। परमप्रभुको वचन मका आयो। परमेश्वरले निरन्तर यो अध्यायमा किन यरुसलेमलाई विध्वंस गर्नुभयो त्यसको रूपरेखाको दिने काम जारी राख्नुहुन्छ। यहाँ दिइएका नियम व्यवस्थाहरू आज पनि सञ्चालनमा छन्। परमेश्वरले अझै राष्ट्रहरूको दण्ड दिनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ बुढा प्रधानहरूको प्रतिमा पूजाको विरूद्ध अगमबाडी। यी पदहरूमा इजिकियलले इसरायलका बुढा प्रधानहरूलाई प्रस्ताव गर्न बोलाउँछन्, आग्रह गर्दछन्। मैले दुवै पुरानो नियम र नयाँ नियम भरि यो कुराको टिपोट गरे कि प्रस्ताव आफ्ना जनहरूको निम्ति परमेश्वरको सन्देश हो। प्रस्ताव गर, परमेश्वर कहाँ हो, त्यही नै यहाँ इजिकियलको सन्देश हो। अनि इजिकियल 14 अध्याय 1 पदमा भनिएको छ, 14 अध्यायको 1 पदमा यस प्रकार लेखिएको छ, त्यसपछि इसरायलका कतिजना बुढा प्रधानहरू म कहाँ आएर मेरो सामने बसे। बुढा प्रधानहरू इजिकियल कहाँ आए। तिनीहरूले यो बहाना बनाउँछन् कि तिनीहरू इजिकियलको कुरा सुन्न चाहन्छन्, तिनीहरू वचनको निम्ति भोका छन्। यो मण्डलीमा ठूलो बाइबल आफ्नो काखमा च्यापेर आएको जस्तो हो यो बहाना गर्दै कि तपाईँ प्रभुलाई सेवा गर्न चाहनुहुन्छ। देखाउटी, बोक्रेपन। अनि 2 र 3 पदमा हामी पढ्छौं, तब परमप्रभुको यो वचन मका आयो, हे मानिस, यी मानिसहरूले आफ्ना मूर्ति आफ्ना हृदयमा राखेका छन् र आफ्नो अधर्मको ठक्कर आफ्नै सामने राखेका छन्, त के तिनीहरूका सोधनीको जवाब मैले दिनुपर्ने हो। अमित्र, भावमा बुढा प्रधानहरूले भन्छन्, इजिकियल भाइ, हामी प्रतिमाहरूको पूजा गर्दैनौ। यो सत्य हो कि सम्भव तिनीहरूले मूर्तिहरू बनाएनन् होला, तर परमप्रभु भन्नुहुन्छ यी मानिसहरूले आफ्ना मूर्ति आफ्ना हृदयहरूमा राखेका छन्। आज हाम्रा मण्डलीहरूमा त्यस्ता धेरै मानिसहरू छन्। तिनीहरू मण्डलीमा जान्छन्, तिनीहरूले एक क्रिस्चियनले गर्नुपर्ने कर्मकाण्ड, रीतिरिवाज, धर्मविधिहरू गर्दछन्, तर वास्तवमा तिनीहरूसँग आफ्ना हृदयहरूमा मूर्तिहरू छन्। इजिकियललाई परमप्रभुद्वारा यो अवगत गराइए कि यी मानिसहरू बोक्रे पाखण्डीहरू हुन्। तिनीहरू यस्तो बहाना गर्दछन् कि तिनीहरू उसको सन्देशको सुन्न चाहन्छन्, तर तिनीहरू कति पनि त्यसको सुन्य छैनन्। जब उनी अर्कोतिर फर्कन्छन्, तिनीहरूले उसको पछाडि छुरा घोप्छन्। अनि 4 पदमा हामी पढ्छौं, यसकारण तिनीहरूसित कुरा गरेर भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, इसरायलको घरानाको कुनै पनि मानिस जसले आफ्नो मूर्ति आफ्नो हृदयमा राख्दछ औ आफ्नो अधर्मको ठक्कर आफ्नो सामने राख्दछ र पनि अगमवक्ता कहाँ आउँदछ भने तिनीहरूका अनगन्ती मूर्तिहरूको संख्या अनुसार म परमप्रभु आफै तिनीहरूलाई जवाब दिनेछु। परमेश्वर भन्नुहुन्छ उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ। प्रभु येशूले आफ्ना दिनका धार्मिक शासकहरूलाई पाखण्डीहरू भन्नुभयो, यो भयानक कुरा हो। इजिकेल आफ्नो दिनका आत्मिक अगुवारसँग बोलिरहेका छन्, ओ यो कति दयनीय कुरा छ, परमेश्वरले तिनीहरूलाई दण्ड दिन गइरहनु भएको छ। परमेश्वरले सधैँ बोक्रीहरूलाई पाखण्डीहरूलाई दण्ड दिनुहुन्छ। अनि छ पदमा पढ्छौ, 14:6, यसकारण इसरायलका घरानालाई भन्, परमप्रभु ये परमेश्वर यसो भन्नुहुन्छ, पश्चाताप गर, आफ्ना मूर्तिहरूदेखि फर्किआऊ औ आफ्ना सबै घिनलाग्दा कामहरूबाट आफ्ना मोहडा फर्काऊ। तिनीहरूको ती तमाम पापको बावजुद परमेश्वर भन्नुहुन्छ, पश्चाताप गर र म कहाँ हो। उहाँ इसरायल प्रति अनुग्रही कृपालु हुनुहुन्छ। उहाँले तिनीहरूलाई बोक्रे पाखण्डी होइन सत्य परमेश्वरको जन बन्न तिनीहरूलाई अवसर दिइरहनु भएको छ, तर तिनीहरू त्यो बन्ने छैनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्नेछौ, यरुसलेमको निश्चित विध्वंस। झुटा अगमवक्ताहरू अझै भनिरहेका थिए परमेश्वरले यरुसलेमलाई बचाउनुहुनेछ, यो उहाँको सहर हो, उहाँले यसको प्रेम गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि उहाँको नजर त्यहाँ छ। तिनीहरूले यसको बारेमा थुप्रै शास्त्रका पदहरू उद्धृत गर्न सक्थे। मित्र, आज झुट्टा शिक्षाको आड दिन यताउताबाट फाटफुट शास्त्रको पदहरूको उद्धृत गर्न यो सम्भावना छ। तर तपाईँ यताउताबाट पदहरू लिन सक्नुहुन्न, तर तपाईँले शास्त्रमा पेश गरिएको सम्पूर्ण तस्विरमा हेर्नै पर्छ। अनि जब तपाईँ त्यो गर्नुहुन्छ, तपाईँ झुट्टा शिक्षाहरूलाई साथ दिन सक्नुहुने छैन अनि साथ दिनुहुने छैन। यी अगमभक्तहरू झुट्टाहरू थिए। परमेश्वर स्पष्ट रूपमा भनिरहनु भएको छ कि यरुसलेम दण्डित हुनेछ। अनि 14:12-13 भनिएको छ, फेरि परमप्रभुको यो वचन मका आयो, हे मानिस, जब कुनै देशले विश्वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ र त्यसको विरुद्धमा आफ्नो हात उठाएर त्यसको अन्नको मूल म नाश गरिदिउँला र त्यहाँ अनिकाल ल्याइदिउँला र त्यहाँबाट मानिस र पशु दुवैलाई नाश गरिदिउँला। परमेश्वरले इजिकेललाई भन्नुहुन्छ, यो सर विद्रोही सर हो जुन मेरो विरुद्ध निरन्तर विद्रोह गरेको छ। तिनीहरूलाई मौका फर्कने प्रशस्त मौका दिएको छ र तिनीहरू आउँदैनन्। परमेश्वर आफ्नो वचनमा पक्का हुनुहुन्छ र उहाँ जे भन्नुहुन्छ त्यो उहाँ गर्नुपर्ने हुन्छ। दण्ड अनिवार्य हुने कुरा हो। उहाँ कति गम्भीर हुनुहुन्छ सो कुराको सुन्नुहोस्। 14 भनिएको छ, औ त्यहाँ यी तीनजना मानिस अर्थात् नूह र दानियल र अय्युब भए पनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेछन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ, भएन कुरा होइन। अनि 17-18 हामी देख्छौं, अथवा यदि मैले देशमा तरवार ल्याए र देशमा तरवार चलोस् भने अब मैले त्यहाँ मानिस र पशुलाई नष्ट गरे, औ यी तीनजना मानिस त्यहाँ भए तापनि जस्तो म जीवित छु परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले छोरा छोरीहरूलाई बचाउन सक्ने छैनन्, तर तिनीहरू आफ्नै मात्र वा आफै मात्र बाँच्ने छन्। परमेश्वर भन्नुहुन्छ कि उहाँले त्यस मुलुकमाथि तरवार ल्याउन इरादा गरिसक्नु भएको छ। उहाँको दण्डलाई कसैले रोक्न सक्ने छैन। उहाँले नबुकदनेस्वरलाई त्यस मुलुकमा आउन अनुमति दिनुहुनेछ र उसले त्यसको ध्वस्त गर्नेछ। अनि 20 पढ्छौं, यदि त्यहाँ नूह दानियल र अय्युब भए तापनि तिनीहरूले छोराछोरीहरूलाई बचाउन सक्ने छैनन् जस्तो म जीवित छु परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्नै धार्मिकताले आफ्नो प्राण मात्र बचाउन सक्नेछन्। नूहले आफ्नै परिवारको त्यस सहरमा बचाउन सक्षम हुने छैनन्। ओ भएन कुरा यहाँ छ। तपाईँ यी पदहरूबाट थाहा पाउन सक्नुहुन्छ कि उहाँ कति धेरै गम्भीर हुनुहुन्छ तिनीहरूप्रति। त्यसपछि हामी 15 प्रवेश गरौं। यहाँ हामी दागको बोटको दृष्टान्त देख्छौं जुनले फल फुलाउँदैन। यो दाग इसरायलको एक रूपक हो। यसैया 5 इसरायललाई दागको रूपमा प्रस्तुत गरिएको छ। इजिकेल 15:2-4 भनिएको छ, हे मानिस, दागलता जंगलका अरू रूखहरू मध्ये एउटा भए तापनि दागको बोट अरू कुनै रूखभन्दा कसरी श्रेष्ठ छ? के केही चिज बनाउन त्यसबाट काट लिइन्छ? के मानिसले भाँडाकुँडा झुन्ड्याउनलाई त्यसको किला बनाउँछ? अनि मित्र, 4 हामी पढ्छौ, हेर, त्यो त दाउराको लागि आगोमा हालिन्छ जब त्यसका दुवै छेउ आगोले भस्म गर्छ र त्यसको बीचको भाग चाहिँ कोइला हुन्छ, तब के त्यो कुनै कामको हुन्छ र? परमेश्वरले यहाँ अति नै चाखलाग्दो लागू बनाउनुहुन्छ, उपयोग बनाउनुहुन्छ। दाखलताको उद्देश्य के हो? प्रभु येशूले युहन्ना 15 अध्यायमा विश्वासीहरूलाई दाग बोटको रूपमा प्रयोग गर्नुभएको छ। यो भन्नुभयो कि इसरायल कति पनि दाग थिएन, तर म चाहिँ सत्य दाग हुँ। प्रभु येशू त्यस अध्यायमा उद्धारको बारेमा कुरा गरिरहनु भएको छैन। फेरि म यो प्रश्न सोध्दछु, दाग बोटको उद्देश्य के हो? यसले एउटा कुरा गर्नुपर्दछ, त्यो हो फल फलाउने, बस अरू केही पनि होइन। परमेश्वरले जहाँ इजिकेलमा के भनिरहेको वा के भनिरहनु भएको छ यहाँ भने, तपाईँ कुनै सिकर्मीको दोकानमा गएर दागबाट बनेको सुन्दर दराज, खाट, फर्निचर इत्यादि किन्न माग्नुहुन्न। यो त्यस्तो कुनै कामको लागि उपयोगी वस्तु होइन, यो खालि फल फलाउने कुराको लागि मात्रै असल छ। लगातार आगे परमेश्वर भन्नुहुन्छ, यदि दागले फल फलाउँदैन भने त्यो एउटै कुरा गर्न असल छ, त्यो हो जलाउन, भस्म गर्न। युहन्नामा प्रभु येशूले भन्नुभयो, यदि विश्वासीले फल फलाउँदैन भने तपाईँले आफ्नो उद्धारको गुमाउनुहुन्न, तर तपाईँ फल फलाउनेको स्थानबाट हटाइनुहुन्छ। प्रभु येशूले युहन्ना 15 अध्याय 8 पदमा भन्नुभयो, तिमीहरूले धेरै फल फलायो भने त्यसैमा मेरो पिताको महिमा हुनेछ। इसरायलका मानिसहरूले फलहरू फलाइरहेका थिएनन् र परमेश्वरले भन्नुभयो, मेरो निम्ति गर्नलाई केही पनि अब छोडिएको छैन, यरुसलेमलाई जलाउन भन्दा, भस्म गर्न भन्दा बाहेक। अनि त्यही नै कारण उहाँले यो गर्नुभयो। इसरायलका मानिसहरूले परमेश्वरको प्रतिनिधित्व गर्नुपर्ने थियो, तर तिनीहरूले त्यो गर्न असफल भए। यदि आज तपाईँलाई विश्वासीको नातामा महान अवसर दिइएको छ भने, तब तपाईँसँग महान उत्तरदायित्व छ। तपाईँ र म ती मानिसहरूको निम्ति जवाब दिएछौ जसले अहिलेसम्म सुसमाचार सुनेका छैनन्। आज परमेश्वर चाहनुहुन्छ कि हामी फलवन्त वा फल फलाउने भएको। त्यसपछि 16 अध्यायमा प्रवेश गरिहालौं। यहाँ हामी देख्छौ यरुसलेमलाई त्यागिएको बच्चाको रूपमा तुलना गरिएको छ, तर परमेश्वरद्वारा धर्मपुत्रको रूपमा ग्रहण वा गोद लिन्दछ। 16 अध्यायमा हामी अर्को दृष्टान्त देख्छौ, अर्थात् त्यागिएको सानो टुक्रा, गन्ध, फोहोर, सानो बच्चा, जसको लागि यस्तो देखिँदछ कि केही पनि गर्न सकिँदैन। इजिकेल 16 अध्याय 1 पदमा भनिएको छ, फेरि परमप्रभुको यो वचन मका आयो, इजिकेलले हामीलाई यो कुरा भुल्न दिने छैनन्, उनी परमेश्वरको वचन हामीलाई दिइरहेका छन् भन्ने कुरा याद दिलाउनमा। हामी यसलाई ग्रहण नगरौंला, तर यो अझै उहाँको वचन हो। अनि दुई पदमा भनिएको छ, हे मानिस, यरुसलेमलाई त्यसका घिनलाग्दा कामहरू जनाइदे। साना टुहरा को हो? को चाहिँ सानो फोहोर गन्दा बच्चा हो जसलाई त्यागिएको छ? यो दोग्ला बच्चा को हो भन्दा, यो यरुसलेमको सहर हो। अनि तीन पदमा हामी पढ्छौ, र त्यसलाई भन, यरुसलेमलाई परमप्रभु परमेश्वर येशू भन्नुहुन्छ, तेरो उत्पत्ति र तेरो जन्म कनानीहरूको देशबाट भएको हो। तेरो बाबु एक एमोरी थियो र तेरी आमा एक हित्तिनी थिए। अमित्र, यसले इसरायल राष्ट्रको उत्पत्तिको बताउँदैन, यसले अब्राहम र साराको बारेमा बताउँदैन, यरुसलेमको सहरको उत्पत्तिको यहाँ दृश्यमा छ। यरुसलेमको इतिहास यो हो कि यो अमोरीहरूका सहर थियो। हामी उत्पत्ति 15 अध्याय 16 पदमा पढ्छौं, अनि चौथो पुस्तामा तिनीहरू मतलब इसरायलीहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन। अनि यरुसलेम हित्तीहरूको पनि सहर थियो। हित्तीहरू महान राष्ट्र थिए र तिनीहरूले एक समयमा त्यो मुलुकको नियन्त्रण गरेथे। यो नै यरुसलेमको पृष्ठभूमि हो। अनि पद 4 र 5 भनिएको छ, तेरो जन्मको विषयमा चाहिँ, त जन्मन्दा कसैले तेरो नाभि काटेन, न त तँलाई सफा तुल्याउनलाई पानीले नुहायो, कसैले तेरो शरीर नुनले मलेन, कसैले तँलाई लुगाले बेरेन, यी सबै काम गर्न तँलाई कसैले ठिट्याएर तँमाथि दया देखाएन, तर त जन्मन्दा घृणित वस्तु झैं बाहिर मैदानमा तिनीहरूले तँलाई फालिदिए। यरुसलेम अवैध वा दोग्ला टुहुरी बच्चा थिए, जसलाई फ्यालिएका थिए, त्यागिएका थिए, वास्ता ध्यान गरिएको थिएन, उपेक्षा गरिएको थियो। अनि छदेखि आठमा हामी पढ्छौँ, औ म तेरो छेउबाट भएर जाँदा मैले तँलाई तेरो रगतमा लटपटिरहेको देखेँ। रगतमा लटपटिएको अवस्थामा नै मैले तँलाई भने, मैदानको बोर जस्तै बाँच र बढ। अनि त बढेर ठुलो भइस र मस्त तरुणी भइस, तेरा स्तन पनि बनिए र तेरो कपाल लामो भयो, तर त नाङ्गेर वस्त्रबिनै थिइस्। फेरि म तेरो छेउबाट भएर जाँदा मैले तँलाई प्रेम गर्ने अवस्थामा पुगेको देखेँ, तब मैले मेरो वस्त्र तँमाथि फैलाएर मेरो नग्नता तेरो नग्नता ढाकिदिए, मैले तँसित बाचा बाँधे र शपथ खाएँ, र त मेरो भइस परमप्रभु परमेश्वर भन्नुहुन्छ। परमेश्वर यरुसलेमलाई भन्नुहुन्छ, मैले तिमीलाई ग्रहण गरेँ, गोद लिएँ र मेरो बच्चा बनाएँ। अनि 9-11 पदमा पढ्छौँ, मैले तँलाई पानीले नुहाएर तेरो रगत धोइदिएँ र तेलले तँलाई अभिषेक गरेँ, त्यसपछि तँलाई जडादार वस्त्र पहिराइदिएँ र तेरो खुट्टामा छालाको जुत्ता लगाइदिएँ, सुन्दर मलमले मैले तँलाई लप्टे र रेशमी वस्त्र पहिराएँ, मैले तँलाई गरगहनाले आभूषित गरे र तेरो हातमा चुरा लगाइदिए र तेरो गलामा सिक्री पहिराइदिए। उहाँ भन्नुहुन्छ, यही नै मैले यरुसलेमको लागि गरे। म सोच्दछु कि यसको हाम्रो जीवनको निम्ति लागु वा उपयोग छ, र त्यो बिल्कुल स्पष्ट छ। तपाईँ र मसँग अति नै खराब पृष्ठभूमि छ। आदम र हब्बा पापीहरू बने र तपाईँ र म पनि अधर्ममा पापमा जन्म्यौं। दाउदले भने भजन संग्रह 51:5 पदमा, पापमा मेरो आमाले मलाई गर्भधारण गरिन्। अनि दाउद, तपाईँ र म भन्दा कति पनि भिन्नै छैन, तपाईँसँग घमण्ड गर्ने के कुरा छ? केही पनि छैन। हामी पाप र अधर्महरूमा मरेका अवस्थामा थियौं, त्यही नै हाम्रो पृष्ठभूमि थियो, सुरुवात थियो, तर परमेश्वरको अनुग्रहद्वारा उद्धार पायौं र पाउँदछौं यदि हामीले उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्छौं भने। परमेश्वरले यरुसलेमको लागि के गर्नुभयो? परमेश्वरले तिनलाई भन्नुभयो, पद छमा बाँच। तर हाम्रो निम्ति उहाँले भन्नुभएको छ, तिमीले नयाँ जन्म पाउने छौ वा पाउनै पर्छ नयाँ जन्म। उहाँले यो शपथ बनाउनु भएको छ कि यदि तपाईँले ख्रिस्टलाई विश्वास गर्नुहुनेछ भने उहाँले तपाईँलाई उद्धार गर्नुहुनेछ। परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नै एकलौते पुत्र दिनुभयो, र जसले उहाँमा विश्वास गर्दछन् नाश हुने छैनन् तर अनन्त जीवन पाउनेछन्। प्रभुले त्यो सानै अवैध दोग्ला सानो फोहोर गन्धा बच्चालाई त्यसको आफ्नै रगतमा लटपटिएको थियो तब लिनुभयो र उहाँले भन्नुभयो, मैले तँलाई पानीले नुहाएर तेरो रगत धोइदिए। त्यसरी नै हामी नयाँ जन्म वा पुनर्जीवनको धुवाई र पवित्र आत्माको नवनीकरणीको थाहा पाउन सक्छौ। भन्नुहुन्छ, तेरो रगत तँबाट राम्ररी धोइदिए। अनि प्रभु येशूले क्रुसमा मेरो दोष बोक्नुभयो। आज परमेश्वरको सन्तानमा रगतको कुनै दोष छैन। आगे भनिएको छ, तेलले तँलाई अभिषेक गरे। आज उहाँले परमेश्वरका सन्तानलाई पवित्र आत्माको तेलले अभिषेक गर्नुहुन्छ। त्यसपछि अगाडि भनिएको छ, तँलाई जडीदार वस्त्र पहिराइदिए। अनि हामी ख्रिस्टको धार्मिकताले ढाकिन सक्छौ ताकि हामी परमेश्वरको उपस्थितिमा उभिन सकौं। यो सरलाई के भयो? परमेश्वर भन्नुहुन्छ, जब तिनी बढिन् एक सुन्दर केटी तिनले वेश्यावृत्ति गरिन्, मतलब तिनी प्रतिमा पूजामा गइन् र उहाँलाई आफ्नो पीठ फर्काइदिन्। परमेश्वरले ती ख्रिस्टियनहरूलाई दया गरून् जसले केही क्षणिक मोज मजाको निम्ति आफ्नो शरीरलाई संसारको कुरामा बेच्दछ। हाँ, एसाउले आफ्नो ज्येष्ठपनको अधिकारको सस्तोमा बेचे, 1:14 सुरुवामा। त्यसरी नै धेरै मसीहहरू आज संसारलाई सस्तोमा बेच्दछन्। मित्र, शैतानले हामीलाई किन्न सक्यो र किन्न सक्छ, किनिरहेको छ। हामी पटक पटक परमेश्वरबाट र उहाँको संगतिबाट टाढा भड्किगएको आफैलाई पाउँदछौ। कति दुर्भाग्यको कुरा होइन? अनि पद 53-55 पदमा भनेको छ, 16:53-55 पदमा, म तिनीहरूको सुदिन फर्काइदिनेछु, सदोम र त्यसका छोरीहरूको सुदिन, औ सामरिया र त्यसका छोरीहरूको सुदिन, र तिनीहरूसितै म तेरो सुदिन पनि फर्काइदिनेछु। यसरी तिनीहरूका निम्ति केही सान्त्वनाको कारण हुनलाई आफूले गरेका सबै कामको निम्ति त दुखित र लज्जित हुनेछस्। तेरा दिदी बहिनीहरू अर्थात् सदोम र सामरिया आफ्ना आफ्ना छोरीहरू समेत आफ्नो पहिलेको अवस्थामा फर्किनेछन्, औ तँ चाहिँ तेरा छोरीहरू समेत आफ्नो पहिलेको अवस्थामा पुग्नेछस्। पद 53 र 55 साथै इजिकेल 37 अध्याय धेरै झुटा शिक्षाहरूद्वारा यो शिक्षा वा सिद्धान्त सिकाउनलाई प्रयोग गरिएका छन् कि अन्तिममा प्रत्येकले हरेकले उद्धार पाउनेछ। फेरि यो शास्त्रको एक दुईवटा यताउताबाट फाटफुट पदहरूमा आश्रित हुने शिक्षा वा सिद्धान्तको यो कुरा यहाँ छ, जुनको परिणाम हुनेछ अशास्त्रीय सिद्धान्त वा शिक्षा। यी पदहरूमा र इजिकेल 37 अध्यायको 12 पदमा जहाँ परमेश्वर भन्नुहुन्छ, म तिनीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्नेछु। यहाँ परमेश्वर अनन्त जीवनको लागि दृश्य वा अधर्मीहरूको पुनरुत्थानको बारेमा कुरा गरिरहनु भएको छैन। यी दुवै स्थानहरूमा परमेश्वर सहरको वा राष्ट्रको पुनरुत्थानको बारेमा कुरा गरिरहेका छन्। यससँग ती मानिसहरूको कुनै संकेत छैन जो सालौं वर्ष पहिले वा अघि रहन्थे। यहाँ इजिकेल 16 अध्यायमा उहाँ भनिरहनु भएको छ, सदमको सहरको पुननिर्माण गरिनेछ। अहिले व्यक्तिगत रूपमा कुनै मानिसलाई आकर्षण गर्ने कुनै कुरा म त्यहाँ देख्दिन, तर त्यहाँ आज त्यस क्षेत्रमा मृत्यु सागरको किनारमा अति नै महान विकास भएको छ। 37 अध्यायमा परम प्रभु इसरायल राष्ट्रको पुनस्थापनाको बारेमा बोलिरहनु भएको छ। वास्तवमा पुरानो नियममा हामीसँग नयाँ नियममा जस्तै भविष्यको सम्बन्धमा कुनै ईश्वरीय प्रकाश छैन। परमेश्वरसँग पुरानो नियमको सन्तहरूलाई मृत्युबाट पुनः फर्काइ ल्याउने र तिनीहरूको निम्ति तयार गरेको त्यो स्थानमा तिनीहरू ल्याउने कुनै योजना छैन। उहाँले हामीलाई भन्नुभएको छ त्यो हाम्रो लागि उहाँको योजना हो, तर कहीँ पनि उहाँले पुरानो नियमका सन्तहरूलाई त्यो भन्नु भएन। उहाँले तिनीहरूलाई भन्नुभयो कि यहाँ पृथ्वीमा नै तिनीहरूको लागि स्वर्ग थियो। त्यो नै कुराको अब्राहमले तलास गरेका थिए र आशा गरेका थिए, त्यहाँ इसरायलको पुनस्थापन हुनेछ। मित्र, यो 16 अध्यायमा अति नै महिमित तरिकामा अन्त हुन्छ। परमेश्वरले इसरायलसँगको शपथ वा करारको पूरा गर्न गइरहनु भएको छ। यी मानिसहरूको पाप, तिनीहरूको विद्रोह, तिनीहरूको उहाँबाट बार बार भट्केर जाने कुराले र विश्वासबाट पछि हट्ने कुराले उहाँको योजनाको काट्ने छैन, हटाउने छैन, न तिनीहरूसँग परमेश्वरको करारको नष्ट गर्ने नै छ। अनि 60-63 पदमा भनिएको छ, तापनि म तेरो जवानीको दिनमा तँसित गरेको तेरो मेरो शपथलाई सम्झेर तँसित सदा सर्वदाको करार बाँध्नेछु। औ जब म तेरा दिदी बहिनी अर्थात् तेरा दिदी र तेरी बहिनी दुवैलाई लिएर तिनलाई तेरा छोरी छोरी छोरा छोरीहरू जस्तै दिनेछु, तर तँसित बाँधेको करारको कारणले त होइन, तब आफ्नो चालमा सम्झेर त लज्जित हुनेछस्। म तँसित आफ्नो करार स्थिर गर्नेछु र तैँले थाहा पाउनेछस् कि म नै परम प्रभु हुँ। औ जब तैँले गरेको सबै कुरा म क्षमा गर्नेछु, तब तैँले याद गर्नेछस्, त छक्क पर्नेछस्। औ तेरो शर्मको कारण तैँले आफ्नो मुख कहिले उघारे छैनस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ कि उहाँले भूतकालको करारको पूरा मात्र गर्नुहुने छैन, तर उहाँले तिनीहरूसँग नयाँ करार पनि बनाउन गइरहनु भएको छ। अभाग्यवश यी शास्त्रका अनुच्छेदहरू त्यति धेरै पढिँदैन। मित्र, इसरायल राष्ट्रसँग परमेश्वरको निम्ति अझै भविष्य वा महान उद्देश्य छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
को खुद
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 3-2, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 8-7, सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
हामी सबै पापका दास रहेछौँ, ईश्वर भन्दै ढुङ्गाको पूजा गरेछौँ। खोलिदिए मेरो आँखा प्रभु येशूले, तिमलाई पनि यही भन्न मलाई पठाए। न पचाए पढ न पवित्र बाइबलमा, दुई हजार वर्ष अगाडि यीशु के संसारमा आए, दुई हजार वर्ष अगाडि यीशु के संसारमा आए, तिम्रो र मेरो पापलाई सुना। कलवरीको क्रुसैमा बाहेक छैन बाटो स्वर्ग जानलाई, सुनिहाल्यो निर्णय गर हिरोलाई। यसु बाहेक छैन बाटो स्वर्ग जानलाई, सुनिहाल्यो निर्णय गर हिरोलाई। तीर्थयात्रा अब तिमीले गर्नु पर्दैन, पशु पक्षी बोकी मन्दिर धाउनु पर्दैन। यीशुमा विश्वास गरे पुग्छ है, छुटकारा तिमीलाई मिल्छ आज नै। हजार वर्ष अगाडि यीशु के संसारमा आए, दुई हजार वर्ष अगाडि यीशु के संसारमा आए, तिम्रो र मेरो पापलाई धुना। कलवरीको क्रुसैमा काठेबारी रगत बगाए, कलवरीको क्रुसैमा काठेबारी